आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। हामी यहाँलाई हाम्रो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछौ। हामी साँचो परमेश्वर, तपाईँलाई माया गर्ने परमेश्वर, तपाईँलाई उद्धार गर्न चाहने परमेश्वरका विषयमा जानकारीहरू प्रस्तुत गर्ने क्रममा छौ। सुरुमा सुनौ यो आत्मिक भजन।
धेरै आजा
तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टिय अभिवादन साथ म तपाईँहरूको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा पुनः उपस्थित भएको छु। मलाई आशा छ तपाईँहरू नियमित रूपमा हाम्रा कार्यक्रमहरू सुन्दै हुनुहुन्छ र त्यसबाट प्रशस्त आशिषहरू प्राप्त गरिरहनु भएको छ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी धन्यवादी छौँ तपाईँको पुत्र प्रभु यीशु ख्रीष्ट र उहाँको महान प्रेमको लागि। विशेष गरेर प्रभु, म यो रेडियो कार्यक्रमलाई तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्। यसबाट तपाईँको महिमा होस्। सुन्ने श्रोताहरूको साथमा आउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, आजको संसार विचित्र र नजानिने किसिमको छ अर्थात् नबुझिने किसिमको छ। धेरै समय यस्तो आभास हुन्छ कि हामी सबै एक्लै छौँ। परमेश्वरको वचनको ज्ञानले हाम्रो सङ्घर्षलाई स्पष्ट देखाउँछ वा पार्छ र हाम्रो जीवनको रहस्यको उत्तर हामीलाई दिन्छ। धेरै समय अन्धकारयुक्त रातमा हामी आफै सङ्घर्ष गर्छौँ। परमेश्वरको प्रेमले हामीलाई चम्किलो ज्योतिमा अगुवाई गर्नुहुन्छ। उहाँको वचन अध्ययनबाट मात्र हामीले शान्ति प्राप्त गर्न सक्दछौँ। उहाँको वचनको ज्ञानले हामीलाई प्रत्येक दिनको सामना गर्ने शक्ति प्रदान गर्दछ र आत्मिक रूपमा हाम्रो हृदयलाई भोलिको आशाद्वारा पुनः ताजगी प्रदान गर्दछ र उहाँको प्रेम सदा सर्वदा हाम्रो निम्ति रहिरहनेछ। प्रत्येक दिनका प्रत्येक क्षणहरूलाई परमेश्वरले बुझ्नुहुन्छ। उहाँमाथि विश्वास गरौँ र उहाँका हातहरूलाई दह्रो किसिमले समातौँ। उहाँको वचनको ज्ञान र प्रेमले हामीलाई प्रतिज्ञा गरिएको ठाउँतिर उहाँले अगुवाई गर्नुहुनेछ भनी हामीलाई भनिएको छ। श्रोता साथी, भनिन्छ जब कुनै व्यक्ति आफै मात्र कुनै ठाउँमा छ भने उसले आफूलाई एक्लै भएको महसुस गर्दछ, तर त्यो सत्य होइन। तर यदि तपाईँ खराब मानिसहरूद्वारा घेरिनु भएको छ भने तपाईँ एक्लै हुनुहुनेछ। हाम्रो शरीर हाम्रो आफ्नो होइन, हाम्रो जीवन पनि हाम्रो आफ्नो होइन, हाम्रो समय पनि हाम्रो आफ्नै होइन, हाम्रो दिमाग र हृदय पनि हाम्रो आफ्नो होइन, हाम्रा सम्बन्धहरू पनि हाम्रा आफ्नै होइन, हामीसँग भएका सिप र क्षमताहरू पनि हाम्रा आफ्ना होइनन्। यी सबै परमेश्वरका हुन्। यति हुँदाहुँदै पनि हामीले हाम्रो शरीरलाई कसरी चलाउँछौँ त्यसको जिम्मेवारी हामी आफै हुन्छौँ। श्रोता साथी, जब हामी परमेश्वरको विषयमा बुझ्दै जान्छौँ तब हामी आश्चर्यचकित हुन्छौँ। हाम्रा इच्छा, चाहना र आवश्यकताहरू परमेश्वरले हाम्रो लागि गर्न सक्ने भन्दा धेरै साना हुन्छन्। परमेश्वरले स्वर्गका झ्यालहरू खोलेर हामीलाई आशिष दिनुहुन्छ जसले हाम्रो आवश्यकताहरूलाई पुरा गर्दछ र हामीले उहाँसँग धेरै आशा गरेर धेरै माग्न सक्छौँ। श्रोता, परमेश्वरले तपाईँ हाम्रो लागि आफ्नो सिंहासनसम्म हाम्रो पहुँच स्थापित गर्नुभएको छ। उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ। जब हामी उहाँको अगाडि जान्छौँ हाम्रा अप्ठ्याराहरू जे जस्ता भए तापनि हामीले एक्लै तिनीहरूको सामना गर्नु पर्दैन। परमेश्वर हाम्रो लागि सदैव तयार हुनुहुन्छ। उहाँ हाम्रो चित्कार सुन्न, हाम्रो प्रार्थनाको उत्तर दिन र हामीलाई सबै किसिमको दुःख कष्टबाट छुटकारा दिन तयार हुनुहुन्छ। श्रोता, परमेश्वरले हामीलाई मुक्ति दिनुहुन्छ, त्यो प्रतिज्ञा गरिएको छ। उहाँको ठुलो उपहार हामी मानव जातिको लागि त्यो हो, क्षमा दिनु। परमेश्वरले यो सारा संसार बनाउनु, आफ्नो मुक्तिको हात सारा संसार र मानिसहरूमा पुर्याउनु भयो। हामीले यो संसारबाट कुनै राम्रो कुरा प्राप्त गर्न सक्दैन, त्यसकारण हामीले यो संसारबाट कुनै आशा लिन पनि सक्दैन। तर हाम्रो आशा परमेश्वरमा हुनुपर्छ, किनकि उहाँले नै हामीलाई सबै कुराहरूबाट सुरक्षित राख्न सक्नुहुन्छ। परमेश्वरले तपाईँ हामीलाई सबै परिस्थितिहरूबाट सुरक्षित राख्नुहुन्छ। तपाईँ हामी हाम्रो जीवनमा जस्तो सुकै अप्ठ्यारो अवस्था भएर किन नगुज्रेका हौ। परमेश्वरले हामीलाई ती अप्ठ्याराहरूबाट सुरक्षित निकाल्नुहुन्छ र हामीलाई शान्ति दिनुहुन्छ। हाम्रा समस्याहरू जस्तो सुकै जटिल किन हुन्, ती समस्याहरूबाट हामीलाई उम्कने बाटो पनि परमेश्वरले तयार गरिदिनुहुन्छ। किनकि परमेश्वरले समुद्रको आँधीलाई नियन्त्रण गर्नुहुन्छ, त्यसै गरी हाम्रो जीवनका समस्याहरूलाई पनि उहाँले नियन्त्रण गर्न सक्नुहुन्छ। अर्थात् हाम्रो जीवनमा का आँधी बेरीहरूलाई पनि परमेश्वरले नियन्त्रण गर्न सक्नुहुन्छ। परमेश्वरले हाम्रा सबै आवश्यकताहरू पुरा गर्नुहुन्छ। उहाँले सूर्यलाई उदाउन दिनुहुन्छ ताकि हामीले सूर्यको ताप पाऊ, पानी पार्नुहुन्छ र हामीले लगाएका बाली बिरुवाहरूलाई आशिष दिनुहुन्छ र बिरुवामा फल लाग्ने वातावरण परमेश्वरले बनाइदिनुहुन्छ। अर्थात् परमेश्वरले हाम्रो सम्पूर्ण हेरचाह गर्नुहुन्छ। तपाईँ हामीहरूले उहाँसँग अनन्तसम्म रहन सकौँ भन्ने परमेश्वरको उद्देश्य। पावल प्रेरितले प्रार्थनाद्वारा यो कुरामा जोड दिन्छन् कि हामीहरूले आफ्नो आत्मिकी अवसरहरूलाई उपयोग गरी आफ्नो भित्री हृदयलाई सुदृढ पार्नुपर्छ। विश्वासद्वारा ख्रिस्ट हाम्रो हृदयमा वास गर्नुहोस् र उनी भन्छन् कि हामीहरू उहाँको प्रेममा गाडिएका हौँ। परमेश्वर मानिसको भित्री हृदय स्वस्थ भएको चाहनुहुन्छ र भित्री हृदयको मानिसले मात्र आत्मिकी वास्तविकतालाई बुझ्न सक्छ। श्रोत साथी, यही सन्दर्भमा हामी पवित्र धर्मशास्त्र बाइबलको एफिसी भन्ने पुस्तकको 3:20 हामी पढ्नेछौँ। आउनुहोस् हामी पढौँ एफिसी 3:20। यहाँ यसरी लेखिएको छ, पावल भन्दछ, उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। श्रोत, हामी सीमित मान्छेहरू, हाम्रो सोचाइ सीमित छ, हाम्रो क्षमता सीमित छ, हाम्रो गराई सीमित छ, तर परमेश्वर असीमित हुनुहुन्छ। ज जसले परमेश्वरमाथि विश्वास गर्छ तिनीहरूको लागि परमेश्वरले उनीहरूले नचिताएको रूपमा बेसी आशिष दिनुहुन्छ र हामीले आफ्ना जीवनका सम्पूर्ण पक्षहरूमा परमेश्वरलाई साथमा लिएर हिँड्नुपर्छ र हामीले हाम्रो जीवनको सम्पूर्ण निर्णयमा परमेश्वरको अगुवाई खोज्नुपर्छ र हामीले आफ्नो जीवनको सम्पूर्ण पक्ष परमेश्वरमा भर परेर अगाडि बढाउनुपर्छ। त्यसपछि हाम्रो जीवन परमेश्वरको इच्छा अनुसार उहाँको महिमाको खातिर अगाडि बढ्छ र हामीलाई चाहिने सबै कुराहरू परमेश्वरले हामीलाई पुरा गरिदिनुहुनेछ। हामीलाई कुनै कुराको पनि अभाव हुँदैन किनभने हामी परमेश्वरद्वारा सृष्टि गरिएका हौँ, परमेश्वरका सृष्टि हौँ। हामी यो संसारमा परमेश्वरको कारणले छौँ र परमेश्वर कहिले पनि चाहनुहुन् कि हामी दुःखमा भएको, कष्टमा भएको, हामी परीक्षामा भएको यी सबै परिस्थितिहरूबाट परमेश्वरले तपाईँ हामीलाई अगाडि बढाउनुहुन्छ र आशिष दिनुहुनेछ र हामीले उहाँको प्रशस्त आशिषहरूको लागि हामी धन्यवादी हुनै पर्छ। यो कुरा कहिले पनि नभुलौँ। जब हामीले उहाँसँग कुनै कुरा माग्छौँ, उहाँले हामीले मागेको भन्दा बेसी दिनुहुनेछ। परमेश्वरमाथि भर पर्न तपाईँ सिक्नुहोस् र परमेश्वरले तपाईँका आवश्यकताहरू, चिन्ताहरू, फिक्रीहरू र तपाईँका समस्याहरूलाई समाधान गरिदिनुहोस्। यही मेरो प्रार्थना।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98183595555, 98183595555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा फेरि पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। आज पनि म तपाईँहरूको सामु एउटा मादागास्कर अथवा अफ्रिकामा भएको एउटा पात्रमाथि घटेको गवाईको बारेमा केही कुरा बाँड्न गइरहेको छु। म चाहिँ उही पात्र भएर उसको जीवन गवाई तपाईँहरूको माझ पस्किने जमर्क गर्दैछु। दोष लगाउनु अनि तुच्छ ठान्नु। मलाई एडभेन्टिस्टहरूको बारेमा धेरै कुरा थाहा थिएन। मलाई यति चाहिँ राम्रोसँग थाहा थियो कि उनीहरू अलि बढी नै कट्टर हुन्छन्। यी सबै कुरा मैले जर्जर एडभेन्टिस्ट विश्वविद्यालयबाट थाहा पाएँ, जुन मेरो गाउँको नजिकै छ, र त्यहाँ काम गर्ने कर्मचारीहरू त्यहाँ थुप्रै छन्। त्यस्तै भए तापनि मैले त्यस युनिभर्सिटीमा कामको लागि निवेदन दिएँ। मलाई त्यहाँ काम दिइयो र म स्कुलमा काम गर्न थालेँ। त्यहाँ मैले थाहा पाएँ कि एडभेन्टिस्टहरू मेरो गाउँमा इभान्जेलिस्टिक मिटिङ गर्न जाँदैछन्। मलाई ती मानिसहरूको विश्वासको बारेमा जान्नु थियो, त्यसकारण म पनि त्यो मिटिङमा उनीहरूसितै गएँ। सत्यता र नास्तिकता। जब वक्ताले बप्तिस्माको बारेमा बताउँदै थिए, उनी भन्दै थिए कि बप्तिस्मा भनेको यीशुलाई मान्ने क्रिस्चियनहरूले सार्वजनिक रूपमा लिने एउटा गवाही हो। यस विषयमा वक्ता र श्रोताबीच धेरै बेर छलफल पनि भयो। बप्तिस्मा लिँदैमा मान्छे बच्चा जस्तो भएर फेरि जन्म हुन्छ, मैले प्रश्न गरेँ। तब जब बोलिरहेको वक्ताले मलाई बाइबलबाट पद पल्टाएर देखाए, त्यसपछि मैले मेरो डिक्सनरीमा हेरेँ। त्यसपछि मैले महसुस गरेँ कि बप्तिस्मा लिएर वा डुबेर निस्कनु भनेको येशूको भक्त भएर एउटा उदाहरण वा चिन्ह रहेछ, जुन बाइबलमा पनि तोकिएको रहेछ। यो बप्तिस्मा सम्बन्धी विचारसँग म पनि सहमत भएँ र उक्त तथ्यलाई स्वीकारे। त्यसपछि वक्ताले साबतको बारेमा बताउन थाले। त्यसपछि मलाई पूर्ण रूपमा ती वक्ता जे भन्दैछन् त्यो गलत छ भन्ने मलाई लाग्यो। मैले सोचे हप्ता त सोमबारबाट पो सुरु हुन्छ त, यसकारण सातौँ दिन त आइतबार पो हुनुपर्ने त, तर कसरी शनिबार साबत हुन्छ भनेर म सोच्न थाले। तर फेरि जब मैले बाइबल पल्टाएर हेरेँ, त्यसपछि मलाई थाहा भयो कि बाइबलमा शनिबार नै साबत हो भनिकन प्रष्ट भनिएको रहेछ, र हप्ताको पहिलो दिन आइतबार रहेछ भने मैले बुझेँ। इच्छा नलागी नलागी म एडभेन्टिस्ट मण्डली जान थालेँ, र एडभेन्टिस्टहरूले बाइबलको सत्यतालाई प्रचार गर्छन् भन्ने मलाई लाग्न थाल्यो। मलाई लाग्न थाल्यो जुन मण्डली म जाने गर्थेँ वास्तवमा त्यो चर्च सत्य होइन रहेछ भनेर। जब मैले मेरो श्रीमतीलाई म एडभेन्टिस्ट हुन लागेको कुरा बताएँ, त्यसपछि उनी छक्क परिन् र रिसाउँदै भनिन्, तिमी पागल त हुन लागेनौ, मैले जानेसम्म त तिमीलाई एडभेन्टिस्ट मन पर्दैन थियो, त्यहाँमाथि यत्तिको वर्ष हामी जाँदै गरेको मण्डलीमा के खराबी छ र तिमी यस्तो भन्छौ भनी उनी मसित रिसाइन्। मेरो दाजुभाइ र बुवा आमाले पनि बुझ्न सक्नु भएन कि पहिले मलाई मन नपर्ने चर्च अथवा मण्डली अहिले किन जान थाले भनेर। सत्यतामा अडिग रहनु। मेरो घर नजिकै गाउँमा एउटा सानो एडभेन्टिस्ट मण्डली थियो, म त्यहाँ जान थाले। मैले सुँगुरको मासु खान छोडेको देखेर मेरो श्रीमती म प्रति आक्रोशित भइन्। जब मैले मेरो कमाईको 10% मण्डलीमा बुझाउन थाले, त्यसपछि मेरो बुवाले पनि मलाई बुझ्न सक्नु भएन र बनावन भयो। यी सबै कुराहरूका बावजुद मलाई एडभेन्टिस्ट मण्डलीको सत्यताको पछि लाग्नु मेरो लागि अति नै कठिनाईपूर्ण थियो। तर मैले निर्णय गरिसकेको थिएँ कि म बाइबलको सत्यतामा सधैँ अडिग रहन्छु र परमेश्वरले मलाई आशिष दिनुहुनेछ। यी सब कुरा मेरो लागि सजिलो थिएन। कहिलेकाहीँ म पूर्ण रूपले एक्लो महसुस गर्थेँ। हाम्रो संस्कारमा परिवारको ठूलो महत्त्वपूर्ण भूमिका हुन्छ। जब मेरो अप्ठ्यारा परिस्थितिमा जब मेरो चर्चका परिवारले मलाई साथ दिन्थे तर मेरो आफन्तहरू मेरो विरुद्धमा उभिने गर्थे, तर मैले बाइबल अध्ययनलाई निरन्तरता दिँदै दिएँ गएँ। मेरो श्रीमतीले मलाई धेरै पढ्यो भने मान्छे पागल हुन्छ भने भने धेरै बाइबल नपढ भने भन्ने गर्थिन्। जबसम्म एडभेन्टिस्ट विश्वविद्यालय मेरो काम विश्वविद्यालयमा मेरो काम सकिन तबसम्म मेरो परिवारसँग असाध्य कठिनाई बस्नु पर्यो, कठिनसँग बस्नु पर्यो। तर ठुलो आश्चर्य, जब समय बित्दै गयो र धेरै कुराहरू परिवर्तित हुँदै गए, मैले 6 महिनाको लागि घरबाट काम पाएँ र म 6 महिनाको लागि घरबाट बाहिर गएँ। जब म 6 महिनापछि घर आएँ, मेरो श्रीमतीले पनि एडभेन्टिस्ट मण्डलीबाट बप्तिस्मा लिनको लागि तयार छु र लिन चाहन्छु भनिन्। त्यसपछि उनको कुराले आश्चर्यचकित भएँ। मैले थाहा पाएँ कि म नभएको समयमा त्यही एडभेन्टिस्ट विश्वविद्यालयका एकजना मानिसले बाइबल दिएछन् र उनी बाइबलको अध्ययन गर्न थालेकी रहेछन्। त्यस दिनको भोलिपल्ट नै श्रीमतीको बप्तिस्माको कार्यक्रम रहेछ। कस्तो आश्चर्यको अथवा अचम्म! मेरी आमाले पनि मेरो विश्वासको बारेमा कुरा गर्न थाल्नुभयो र मेरी आमासित बाइबल पढ्न थालिन्। तर मेरो दाजुहरू मेरो विश्वासलाई लिएर बहस नगर्ने र नराम्रो व्यवहार गर्ने गर्दथे। आफ्नो पारिवारिक पुस्तैनी धर्मलाई छोडेर अर्को धर्मको पछि लागेको भनी झगडा गर्थे। तर मेरो बुबाले उनीहरूलाई गाली गर्नुभयो र मेरो इच्छा अनुसारको धर्म मान्न र मलाई आदरपूर्ण तरिकाले बोल्न भनी दाजुहरूलाई चेतावनी दिनुभयो। त्यस एडभान्टेज विश्वविद्यालयले मलाई सेक्युरिटी गार्डको काममा बोलायो। म असाध्यै खुसी भएँ र न घर नजिकै काम गर्न पाएकोमा। श्रोता मित्रहरू, यो त भयो एउटा पात्रको विषयमा, उसले कसरी साँचो विश्वासमा लागे र साँचो मण्डली कसरी चुन्न सके भनेर र परमेश्वरले उसको जीवनमा कस्तो परिवर्तन ल्याउनु भयो भनेर।
सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। श्रोतासँग अरू समय बिताउने चाहना हुँदा हुँदै पनि हामीले कार्यक्रमबाट विदा माग्ने समय आइसकेको छ। हाम्रो कार्यक्रमको विषयमा जानकारी लिनको लागि हाम्रो कार्यक्रममा सम्पर्क गर्नका लागि हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौँ। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816555120, 9816555120, र अर्को 9818535555, 9818535555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सार, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।